यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विरूद्ध आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सरकारको पुनः आग्रह। सर्वोत्कृष्ट समाज निर्माणका लागि राष्ट्रलाई अनुशासित युवा र कुशल नेतृत्व आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य बीमा बोर्डले तोकेका 98 प्रकारका औषधि सरकारी अस्पतालमा अनिवार्य राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशन। आज विश्व वन्यजन्तु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र रूस युक्रेन मुद्दामा युरोपेली देशका नेताहरू बीच बेलायतमा भएको छलफलबाट चारबुदे योजना घोषणा।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले ताप्लेजुङ क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिनुहुँदै आन्दोलनरत पक्षलाई वार्ता मार्फत समाधान खोज्न आग्रह गर्नुभएको हो। मन्त्री लेखकले केबुल कार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहल कदमी लिएको उल्लेख गर्नुभयो। मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान गरेको जानकारी दिनुभयो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक, स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबुल कार निर्माणको क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहल कदमी लिएको छ। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ। हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको अवस्था छ। म सम्मानित सदन मार्फत नै आन्दोलनप्रत पक्षका साथीहरूलाई के कस्ता चासोहरू, जिज्ञासाहरू, सरोकारहरू छन् तिनलाई वार्तामा बसी शान्तिपूर्ण ढंगले विषयवस्तुलाई सम्बोधन गरेर समस्याको समाधान गर्न यसै सम्मानित सदनबाट समेत म हार्दिक अपील गर्न चाहन्छु।
गृहमन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रूख बिरूवा हटाउन स्वीकृति दिने गरी मन्त्री परिषदबाट 2075 साल पुस 16 गते नै निर्णय भएको जानकारी दिनुभयो। नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरकारवालासँग छलफल गरेर केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकपछि संचारकर्मीहरूलाई जानकारी
सुदूरपश्चिम प्रदेशले केही सदस्यहरू मनोनयन गर्ने निर्णय सिफारिश गरेकोमा त्यसलाई अनुमोदन गर्ने काम गरेको छ। त्यसै गरी आजको बैठकमा समसामयिक विषयहरूमा छलफल भएको छ र खास गरी ताप्लेजुङमा रहेको चाहिँ प्रसिद्ध पाथीभराका सन्दर्भमा, केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई चाहिँ अगाडि बढाउनका लागि चाहिँ सहज वातावरण तयार गर्ने कुरामा चाहिँ सरकारवाला समूहसँग छलफल गरेर चाहिँ अगाडि बढ्ने कुरामा पार्टीले चासो राखेको छ। त्यही प्रकारको भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने काम गरेको छ।
यसै गरी एमाले सचिवालय बैठकले जनवर्गीय संगठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको संरचना छरितो बनाउने निर्णय गरेको छ। नेकपा एमालेको जनसंगठनहरूमा केन्द्रीय कमिटि, सचिवालय र स्थायी कमिटिको अभ्यास भइरहेकोमा अब स्थायी कमिटिको संरचना नराख्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो। नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित सोही विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले सांसदहरूले उठाएका विषयलाई विधेयकमा समावेश गरिने बताउनुभयो। यसअघि प्रतिनिधि सभाबाट सन्देश प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदले राष्ट्रिय सभा अन्तर्गत विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 22 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको चौतर्फी विकासका लागि सरकार सहयोग गर्न कटिबद्ध रहेको बताउनु भएको छ। सैनिक मंच टुरीखेलमा हिजो आयोजित राष्ट्रिय सेवा दल एनसीसीको सिनियर डिभिजनल तालिमको दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सर्वोत्कृष्ट समाज निर्माणका लागि राष्ट्रलाई अनुशासित युवा र कुशल नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले उच्च मनोबल र नैतिक आचरणको पालना गर्दै समग्र देश विकासमा अग्रसर हुन दीक्षित युवालाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छूट अब सरकारी अस्पताललाई नहुने बताउनु भएको छ। इलाम अस्पतालको हिजो अनुगमनका क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले 98 प्रकारका औषधि तोकेको र ती औषधि अनिवार्य राख्न निर्देशन दिनुभयो। बीमाका केही व्यवस्थापनमा समस्या भए त्यसलाई सुधार गरिने उहाँले बताउनुभयो। बाँकी जिल्ला रहेको छ। मुलुकका अन्य जिल्लामा अभियान सफल भए पनि 13 पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले रोगको संक्रमण देखिएपछि 14 पटक पुनः आम औषधि सेवन कार्यक्रम थालिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेको नेपालगंज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर 4 1.8-2.5% हात्तीपाइले रोगको प्रिभिलेज व्यापकता देखिएको छ। सन् 2030 हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको छ। सन् 2003 शुरू भएको आम औषधि सेवन अभियानबाट सन् 2020 लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो। नेपालगंजमा फागुन 5 तथा डुडुवा र नरैनापुरमा फागुन 7 गतेदेखि आम औषधि सेवन अभियान शुरू गरिएको हो। स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही:
हामीले 3 लाख भन्दा बढी चाहिँ मान्छेलाई औषधि खुवाउने योजना छ तीनवटा पालिकामा। यो औषधि किनेर धेरै महँगो पनि पर्छ र यो अवसर पनि हो। यो अवसर नछोकेरले आम जनसमुदायलाई म निवेदन गर्न चाहन्छु।
बाँकेमा हालसम्म 15.36% र नेपालगंज उपमहानगरपालिकामा 18.45% औषधि नै खाएका छैनन्। नेपालगंज उपमहानगर पालिकाका कुनै पनि वडामा औषधि सेवन दर 80% पुगेको छैन। औषधि सेवन दर 80% नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरू बताउँछन्। सर्वेक्षण अनुसार नेपालगंजमा 33.28% मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा 32.53% मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन्। एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदाय स्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको छ। सबैलाई औषधि खुवाउने यो पटक कस्तो योजना बनाइएको छ त? इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर यदु चन्द्र घिमिरे,
नखाएको छुटेका मान्छेहरू पहिचान गरेका छौँ र अनुरोध गरेका छौँ। हामीले स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मी अनि विभिन्न पेसा समुदायका मान्छेहरूले पनि औषधि खान छुट्नु भएको, उहाँहरूलाई अनुरोध गर्दै आम जनताको स्वास्थ्य रक्षा गर्ने सन्दर्भमा उहाँहरूले पनि भूमिका खेल्नुहुन्छ र जनताले पनि यो चाहिँ हाम्रै लागि हो भन्ने कुरा बुझेर खाइरहेको औषधि नयाँ औषधि पनि होइन।
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्दछ। एकपटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा 4-6 वर्षसम्म रोग अरूलाई सर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा हिजो विराटनगरमा आयोजित नेपालको समावेशी आवाज रेडियो नेपाल राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका विषय कार्यक्रममा मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानून निर्माण, लिपि खोजबीन, विकास र प्रवर्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले विपदको समयमा सरकारी संचार माध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जात जातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समिति सदस्य डाक्टर भूमिराज चापागाईले संचार ग्रामले भाषा संस्कृतिको प्रवर्धनमा भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा रेडियो नेपाल योजना विकास विस्तार महाशाखा प्रमुख पुष्कर राज गौतम र कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्तीले विराटनगर स्थित तारिणी प्रसाद कोइराला स्मृति संचार ग्रामले उद्देश्य अनुसार आफ्नो गतिविधि गर्दै आएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका उत्पीड़ित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढ़ी त्याग माओवादीले गरेको बताउनु भएको छ। धनुषाको कमला नगरपालिका 3 पर्सामा हिजो आयोजित शहीद परिवार सम्मान तथा भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेक थरी भ्रम सृजना गर्ने प्रयास गरिएकोले अब त्यो भ्रम चिरेर माओवादी र मधेसी जनता बीच दरो एकता कायम गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो। आगामी जेठ 2-4 गतेसम्म जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य शीर्षकमा काठमाण्डुमा आयोजना हुने सगरमाथा संवादको तयारी शुरू भएको छ। जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदाय समक्ष प्रस्तुत गर्ने उद्देश्यले यो कार्यक्रम हुन लागेको हो। सगरमाथा संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको हिजोको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारूप तयार पारेको। संवादका सम्पर्क व्यक्ति वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले जानकारी दिनु भयो। संखुवा सभाको किमाथाङका भोटखोला गाउँपालिकामा बन्ने 1063 मेगावाट क्षमताको अर्ध जलाशयुक्त माथिल्लो अरूण जलविद्युत आयोजनाको बाँधस्थलसम्म पुग्ने 21 किलोमिटर पहुँच मार्ग निर्माण शुरू भएको छ। पहुँच मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर 2100 रूख कटान भइसकेको आयोजनाका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो। हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँच मार्ग निर्माण थालिएको हो। आयोजना निर्माण गर्न 413 रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ। वन्यजन्तु संरक्षणमा वित्त मानव र पृथ्वीमा लगानी नाराका साथ विश्व वन्यजन्तु दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वन्यजन्तु र मानवको वासस्थान पृथ्वीको अति दोहन रोक्न तथा यसको जैविक विविधता पर्यावरणीय एवं पारिस्थितीय प्रणालीको संरक्षणमा जोड़ दिन हरेक वर्ष मार्च 3 विश्व वन्यजन्तु दिवसका रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको 68 महासभाले 20 डिसेम्बर 2013 जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च 3 विश्व वन्यजन्तु दिवसको रूपमा मनाउने घोषणा गरेको थियो। बस्तीबाट निस्किएको ढल सिधै सड़क तथा नदी खोलामा पुर्याइनुको सट्टा प्रशोधन गरेर सफा पानी उपयोग गर्ने गरी पाल्पामा नमूना परियोजना सञ्चालनमा आएको छ। जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ तानसेनले खेर गइरहेको फोहोर पानी प्रशोधन गरी थप प्रयोगमा ल्याउन फोहोर पानी उपचार यूएमएच परियोजना सञ्चालनमा ल्याएको हो। गोली प्रहारबाट सख्त घाइते भएका बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका 8 काला गाउँ चौसिलाका 22 वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। सुरेन्द्रलाई दाजुनाता पर्ने 40 वर्षीय कर्णबहादुर विष्टले शनिबार राति गोली प्रहार गरेका थिए। लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्र बीच गाउँमै विवाद भए लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडुले बताउनुभयो। गोली प्रहार गर्ने कर्णबहादुर फरार छन्। उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नस्ल सुधारका लागि ल्याइएको राष्ट्रिय पशुपन्छी प्रजनन नीति 2078 कार्यविधि नबन्दा अझै कार्यान्वयनमा आउन सकेको छैन। कार्यविधि नबन्दा बदेल र बंगुर बीच क्रस गराउने अनुसन्धान अघि बढ़न सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सरकारले जारी गरेको राष्ट्रिय पशुपंक्षी प्रजनन नीति 2078 दफा 10 उपदफा 7 नस्ल सुधारको लागि स्थानीय तथा जंगली जातबीच क्रस गराउन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसले बँदेल र बंगुरलाई क्रस गराई नयाँ जातको विकासका लागि कार्यक्रम सञ्चालन हुने बताउँछ। तर यसको कार्यविधि नबन्दा अनुसन्धान अघि बढ़न सकेको छैन। कार्यविधि नहुँदा धनकुटामा रहेको देशकै एकमात्र बंगुर अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम पाक्रीवास पनि अन्यलमा छ। कार्यविधि नहुँदा कसरी गर्ने, बँदेल कहाँबाट ल्याउने भन्ने समस्या भएको केन्द्रका प्रमुख डाक्टर मनोज कुमार शाहले बताउनुभयो।
नेपाल सरकारले यसको कार्यविधि पनि तत्कालै फाइनल गरिदियो भने हामीले यसलाई चाहिँ प्रजनन गराएर एउटा जात पनि विकास गर्न सकिन्थ्यो र जहाँ जहाँ चाहिँ यो बंगुरको मासु चाहिँ जुन जुन किचनमा जाँदैन यसको बदेलको क्रस हुने भने धेरै ठाउँमा यसको चाहिँ कन्ज्युमर पनि बढ्थ्यो।
बदेल र बंगुर क्रस गराउँदा उन्नत जातको छिटो वृद्धि हुने, प्रजातिको विकास हुने, मासु उत्पादन बढ्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने तथा कृषकको आमदानी वृद्धि हुने बताइएको छ। नेपालमै विकास भएको नयाँ जातले व्यावसायिक बंगुर पालनमा परिवर्तन गरी मासु उत्पादनमा आत्मनिर्भरता ल्याउने जनाइएको छ। तर नीति जारी भए पनि कार्यविधि नबन्दा कार्यान्वयन नहुने हो कि भन्ने शंका पैदा भएको बंगुर व्यवसाय संघ धनकुटाका अध्यक्ष रुझन राईले बताउनुभयो।
राज्यले यथाशक्य छिटोभन्दा छिटो चाँडोभन्दा चाँडो यसलाई कार्यविधि बनाएर जनता समक्ष ल्याएमा चाहिँ हामी बंगुर पालक व्यवसाय चाहिँ धेरै उत्साहित हुनेथ्यौं र फाइदा पनि हुन्छ।
नेपालमा बँदेलको मासुको माग उच्च भए पनि बँदेल मार्न प्रतिबन्ध छ, जसले गर्दा बँदेलको चोरी सिकारी बढ्दो छ। त्यसैले यो अनुसन्धान हुन सके बँदेलको चोरी सिकारी घट्नुका साथै कृषकले फाइदा लिने देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
नेपाली सेनाले विपद व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरूको सहभागितामा अभ्यास हातेमालो शुरू गरेको छ। 3 केन्द्रीय स्तरको एकीकृत अभ्यास हातेमालोको 7 संस्करण जंगी अड्डामा हिजोदेखि शुरू भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाको अगुवाईमा राष्ट्रिय स्तरमा विपद व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभ्यास 2075 सालदेखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ। सार्वजनिक संचार माध्यमले खोजमूलक र विश्लेषणात्मक समाचार सामग्री उत्पादन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति रासससले हिजो आयोजना गरेको क्षमता विकास कार्यक्रम समापन समारोहमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुराना पत्रकारको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरेर खोजमूलक समाचार संकलन र सम्प्रेषणलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो। अग्रज पत्रकार राजेन्द्र दाहालले सार्वजनिक संचार माध्यमले घटनामा आधारित समाचारमा जोड़ दिइरहेकामा अब खोजमूलक समाचार सामग्रीमा जोड़ दिनुपर्ने बताउनुभयो। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ममता बास्तोलाले मन्त्रालयले पहिलो पटक राखेको क्षमता विकास कार्यक्रम सफल भएकाले आगामी आर्थिक वर्षमा यसलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो। एक दिने क्षमता विकास कार्यक्रममा रासस गोर्खापत्र सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजनका पत्रकारको सहभागिता रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री कियर स्टामरले रूस युक्रेन युद्ध अन्त्य गर्न चारबुदे योजना घोषणा गर्नुभएको छ। बेलायतका प्रधानमन्त्री स्टामरको अपीलमा रूस युक्रेन मुद्दामा छलफल गर्न युरोपेली देशका नेताहरूबीच बेलायतमा भएको छलफलमा चारबुदे योजना घोषणा भएको हो। छलफलका क्रममा बेलायती प्रधानमन्त्री कियर स्टामरले युक्रेनको लागि भएको शान्ति सम्झौता विभिन्न महादेशमा रहेका सबै देशहरूको सुरक्षाको लागि महत्वपूर्ण भएको बताउनु बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी लगायत अन्य देशका नेताहरूको पनि सहभागिता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका राष्ट्रिय निकुञ्जहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ़न थालेको छ। घुम्नका लागि मौसम अनुकूल हुँदै गएपछि निकुञ्जहरूमा पर्यटक आगमन बढ़िरहेको हो। सुन्दर पर्यटकीय नगरी पोखरा आउने धेरैजसो पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको समेत भ्रमण गर्ने गरेको त्यस क्षेत्रका पर्यटन व्यवसायीहरूले बताएका छन्। चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकका लागि जंगल सफारी, जंगल वाक, हात्ती सफारी रूचिको विषय बनेका छन् भने सौराह नजिकै रहेका हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्रका साथै विभिन्न ताल तलैयामा चराचुरुङ्गी हेर्न पाइने भएकाले पर्यटकहरू आनन्द मान्ने गरेको पनि व्यवसायीहरूले बताएका छन्। यस्तै पछिल्लो समय नेपाली समाजमा पनि घुम्ने बानीको विकास हुँदै गएपछि अहिले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि आन्तरिक पर्यटकको आगमन बढ़दो रहेको र त्यसले त्यस क्षेत्रको पर्यटन व्यवसायलाई चलायमान बनाएको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देख्न पाइने उच्च सम्भावना रहन्छ। मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज हुँदै चालू आर्थिक वर्षको सात महिनामा 8 अर्ब रूपियाँ भन्दा बढ़ीको धान आयात भएको छ। गत वर्षको तुलनामा यो 72% बढ़ी हो। नेपाल कृषि प्रधान देश भए पनि युवा विदेशिने क्रम बढ़दै जाँदा कतिपय ठाउँमा खेत बाँझोई रहने भएकाले नेपालमा उत्पादन भएको धानले मात्र मागपूर्ति हुन सकिरहेको छैन। प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन बढ़ाउन यसको खेती विस्तार र सिंचाईको प्रबन्धमा जोड़ दिनुपर्ने धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठीले बताउनुभयो। बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बंगुर मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। बंगुरमा 81 ज्वरो आउने, दाना पानी नखाने, वाक्ने, पखाला लाग्ने लगायत लक्षणहरू देखा परेको बागलुङको भाटी बजारका सबिन रामजालीले बताउनुभयो। मरेका सबै बंगुरमा फरक फरक लक्षण देखिएकाले महामारी जन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब संकलन गरेर परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाइएको पालिकाको पशु सेवा शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो। साताको शेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक 75.24 उच्च अंकले बढ़ेर 2890 बिन्दुमा पुगेको छ। आइतबार विभिन्न 302 कम्पनीका शेयर खरिद बिक्री भई 14 अर्ब 25 करोड़ रूपियाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
सोमबार केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ। खेल बेलुका 6 बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुनेछ। उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मचिन्द्र फुटबल क्लब भेट्दैछन्। फाइनल खेल अघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए। आर्मी क्लबका कप्तान जिलेस्पी जङ कार्कीले आफ्नो टोली सन्तुलित भएकै कारण फाइनल पुगेको बताए। मच्छेन्द्र क्लबका कप्तान विशाल श्रेष्ठ तेस्रो पटक केपी ओली कपको फाइनल खेल्न पाउँदा निकै खुशी रहेको बताउँछन्। मच्छेन्द्रका प्रशिक्षक र कप्तान दुवैजनाले उपाधि जित्ने दावी गरेका छन्। प्रतियोगिताको विजेताले 15,11,111 रूपियाँ प्राप्त गर्नेछ भने उपविजेताले 5,00,000 रूपियाँ पाउनेछ। उत्कृष्ट खेलाड़ीलाई 1,00,000 तथा विधागत उत्कृष्ट खेलाड़ीलाई 50,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ चिर परिचित प्रतिद्वन्दी बागमती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा सेमी फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। पुलिसको तर्फबाट पहिलो हाफमा पाएको दुईवटा कर्नर प्रहारलाई बागमतीकी गोलरक्षक उषा थापाले सहज बचाउ गरिन्। दोस्रो हाफमै पुलिसको खेलाड़ी पूजाका लागि अवसरहरू थुप्रै भए पनि त्यो अवसरलाई गोलमा परिणत गर्न सकिनन्। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ट्राई ब्रेकरबाट निर्धारण गरिएको थियो। ट्राई ब्रेकरमा 3-1 गोल अन्तरले बागमती युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमी फाइनलमा प्रवेश गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो निर्मला भट्ट। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.1 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर रहेको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:27 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तापले जुङको पाथीभरामा केबल कार निर्माण विरूद्ध आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सरकारको पुनः आग्रह। सर्वोत्कृष्ट समाज निर्माणका लागि राष्ट्रलाई अनुशासित युवा र कुशल नेतृत्व आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य बीमा बोर्डले तोकेका 98 प्रकारका औषधि सरकारी अस्पतालमा अनिवार्य राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशन। आज विश्व वन्यजन्तु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै र रूस युक्रेन मुद्दामा युरोपेली देशका नेताहरू बीच बेलायतमा भएको छलफलबाट 4 बुँदे योजना घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।